नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल चैत 20 गते शुक्रबार, वैशाख कृष्ण पक्ष प्रतिपदा तिथि, तदनुसार 3 अप्रेल सन् 2026, नेपाल सम्बत 1146, आज चौलागा 1। आज राजधानीबाट प्रकाशित हुने प्राय सबैजसो दैनिक पत्र पत्रिकाहरूले संसद अधिवेशन शुरू भएको प्रसंगलाई प्राथमिकता दिएर समाचारहरू प्रकाशन गरेका छन्। पहिलो खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। नयाँ पुस्ताको संसद, परिवर्तनको परीक्षा शीर्षक दिएर कान्तिपुरले समाचार प्रकाशन गरेको छ। जेएनजी विद्रोहको जगमा भएको निर्वाचनपछि गठित नयाँ प्रतिनिधि सभाको पहिलो बैठक हिजो बसेको छ। नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूले शपथ लिएको ठिक एक सातापछि संसद अधिवेशन शुरू भएको हो। यसपटक संसदमा राजनीतिक शक्ति सन्तुलन मात्रै नयाँ छैन, सांसदहरू नै अधिकांश नयाँ छन्। 45 वर्ष मुनि उमेर समूहका सांसदको बाहुल्य छ। अघिल्ला दुई प्रतिनिधि सभाको तुलनामा यसपटक महिलाको प्रतिनिधित्व बढ़ेर 35% पुगेको छ। संसद सचिवालयले हिजो दिउँसो 2 बजे नयाँ संसदको पहिलो बैठक शुरू हुने कार्यसूची बुधबार नै जारी गरेको थियो। सांसदहरू बेलैमा बैठक कक्षमा प्रवेश गरेका थिए, तर प्रधानमन्त्री बालेन्द्र शाह 20 मिनट ढिलो गरी 2:16 मात्रै बैठक कक्ष प्रवेश गर्नुभयो अनि बैठक शुरू भयो। बैठक ढिला शुरू भएको विषयमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा ध्यानाकर्षण गराउनु भएको थियो। उहाँले संसद भाषण गर्ने थलो मात्र नभई अनुशासन र जिम्मेवारी प्रदर्शन गर्ने स्थान पनि भएको स्मरण गराउनु भएको थियो। यो प्रसंग कान्तिपुर दैनिकमा प्रकाशित छ। सोही प्रसंगलाई आजको गोर्खापत्र दैनिकले प्रतिशोध होइन न्यायको कदम शीर्षक दिएर प्रकाशन गरेको छ, जहाँ लेखिएको छ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले न्याय दिलाउने गरी चालिएको कदमलाई प्रतिशोध भन्न नमिल्ने दावी गर्नुभएको छ। संघीय संसदको अधिवेशन प्रारम्भ भएको अवसरमा हिजो प्रतिनिधि सभामा शुभकामना मन्तव्य दिनुहुँदै सभापति लामिछानेले न्याय पाउने पहिलो हक शहीदकी आमाको भएको समेत बताउनुभयो। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउप्रति इंगित गर्दै लामिछानेले न्याय पाउने पहिलो हक शहीदको आमाको भएको बताउनु भएको हो। सम्बोधनमा उहाँले भन्नुभयो, न्याय पाउने पहिलो हक शहीदकी आमाको हो, त्यसलाई प्रतिशोध भन्न पाइन्न। नेता तथा पार्टीको सिफारिशमा सार्वजनिक निकायमा विगतका सरकारबाट नियुक्त भएका पदाधिकारीलाई पद त्यागेर राजीनामा दिन लामिछानेले आग्रह गर्नुभयो। विगतमा संविधान र कानूनको आवरणमा नेता र पार्टीको सिफारिशबाट नियुक्ति लिएकाहरूले स्वैच्छिक रूपमा राजीनामा दिँदै विधिको पालना गर्नमा सहयोग गरिदिनु हुन म अपील गर्न चाहन्छु, प्रतिनिधि सभामा सम्बोधनका क्रममा सभापति लामिछानेले आग्रह गर्नुभयो। यो प्रसंग गोर्खापत्र दैनिकमा प्रकाशित छ। गोर्खापत्रबाटै कार्यालय प्रमुखलाई नै जिम्मेवार बनाउने निर्णय शीर्षकको खबर लिँदैछौं। सरकारले मुलुकमा भ्रष्टाचार र अनियमितता नियन्त्रण गरी सुशासनको प्रत्याभूति गराउन कड़ा निर्देशन जारी गरेको छ। त्यसका लागि सरकारले सार्वजनिक निकायमा हुने भ्रष्टाचार र अनियमितता रोक्न नयाँ नीति अख्तियार गर्दै सम्बन्धित कार्यालय प्रमुखलाई नै जिम्मेवार बनाउने निर्णय गरेको हो। मुख्य सचिव सुमन राज अरियालले हिजो सबै मन्त्रालय, आयोग र सरकारी कार्यालयलाई भ्रष्टाचार जन्ने कार्यालय प्रभावकारी रूपमा नियन्त्रण गर्ने सम्बन्धमा यस्तो परिपत्र जारी भएको जानकारी दिनुभयो। मुख्य सचिव अरियालद्वारा जारी निर्देशनमा सरकारी कार्यालय र कर्मचारीलाई दक्ष, व्यावसायिक र सदाचारयुक्त बनाई जनविश्वास आर्जन गर्न निर्देशन दिइएको छ। यो खबर गोर्खापत्रमा प्रकाशित छ। टुट्यो भट्टको राजनैतिक छत्रछाया, समातिए सम्पत्ति शुद्धिकरण कसुरमा शीर्षक दिएर कान्तिपुर दैनिकले खबर प्रकाशन गरेको छ। विवादास्पद व्यापारी दीपक भट्ट सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुर अनुसन्धानमा पक्राउ पर्नु भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले भट्टलाई हिजो दिउँसो काठमाण्डुको नक्सालबाट पक्राउ गरेको हो। भट्टलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाण्डुले हिजै दश दिनको अनुमति दिएको छ। भट्ट डेढ दशक यता शासन सत्ता र शक्तिमा रहेका नेता, प्रशासक र सुरक्षा निकायका उच्च अधिकारीहरूको छत्र छायामा थिए। यस क्रममा जलविद्युत, बीमा, लघुवित्त, ट्रावल एजेन्सी, शैक्षिक संस्थाको लाइसेन्स हात प्राप्ति र शेयर खरिदमा चलखेल गरेको आरोप उहाँमाथि लाग्दै आएको छ। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। नेपालीको उद्धार गर्न विशेष उडान शीर्षकको खबर लिँदैछौ। सरकारले पश्चिम एशियामा जारी द्वन्द्वका कारण प्रभावित बनेका नेपाली नागरिकको उद्धारका लागि नेपाली ध्वजावाहक नेपाल वायु सेवाको विशेष उडान परिचालन गर्ने भएको छ। पश्चिम एशियाका कतिपय देशबाट राम्ररी विमान उडान नहुँदा नेपाल फर्कन चाहेका कैयौं नेपाली नागरिक ती क्षेत्रका विभिन्न मुलुकमा अलपत्र छन्। परराष्ट्र मन्त्री शिशिर खनालको पहलमा गत मंगलबार चैत 17 गते परराष्ट्र मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण तथा नेपाल वायु सेवा निगमका उच्च पदस्थ अधिकारी सहितको संयुक्त बैठकमा पश्चिम एशियामा रहेका नेपाली नागरिकको उद्धार र आवागमन सहज बनाउने तथा आवश्यक हवाई संचालन सेवा संचालन गर्ने विषयमा छलफलमा उद्धार गर्ने सहमति जुटेको थियो। सोही सहमति अनुसार नेपाली नागरिकको उद्धारका लागि नेपाली ध्वजावाहक विमान पठाउन लागि परराष्ट्र मन्त्रालयले जनाएको छ। यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। फेवा तालको मापदण्ड बाहिरको जमीन फुकुवा गर्ने तयारी शीर्षकको खबर नागरिक दैनिकबाट लिँदैछौ। फेवातालको 65 मिटर मापदण्ड बाहिरका जग्गा फुकुवा गर्ने तयारी भएको छ। फेवातालको 65 मिटरमा नपर्ने तर अहिलेको रोकका रहेका जग्गा फुकुवा गर्ने तयारीमा सरकार जुटेको हो। नेपालको पर्यटनको राजधानी पोखरा र पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवाताल हो। फेवाताल मानवीय तथा प्राकृतिक अतिक्रमणमा परेपछि सो अतिक्रमणबाट जोगाउन 65 मिटर मापदण्ड कायम गरिएको छ। तर सरकारले सो 65 मिटर कायम गर्दा त्यस बाहिर पर्ने सयौं रोपनी जमीन पनि रोक्का राख्दै आएको छ। फेवातालको उत्तरी कास्कीकोट क्षेत्र र पश्चिमी चापाकोट क्षेत्रमा पर्ने 65 मिटर बाहिरका जग्गा रोक्का राखेको हो, जसले गर्दा स्थानीयले बेचबिखन गर्न पाएका छैनन्। स्थानीयले रोक्का जमीन फुकुवा गर्न पटक पटक माग गरे पनि सम्बोधन भने भएको थिएन, तर अब भने सो जग्गा फुकुवा हुने भएको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। ब्याजदर घट्दा कर्जामा देखिएन सुधार, सरकारले विशेष कार्यक्रम ल्याएर सहजीकरण गर्नुपर्छ शीर्षकको खबर आजको कारोबार दैनिकमा प्रकाशित छ। चालू आर्थिक वर्षको फागुनसम्म बैंकको ब्याजदर घट्दै जाँदा कर्जाको वृद्धि दर निराशाजनक देखिएको छ। राष्ट्र बैंकले बिहिबार सार्वजनिक गरेको फागुनसम्मको वित्तीय प्रतिवेदनले ब्याजदर निरन्तर घट्दै गएको देखाएको छ, तर कर्जा वृद्धि भने अपेक्षित गतिमा सुधार हुन सकेको छैन। फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा 4.4% मात्रै बढ़ेको छ। साउनदेखि फागुनसम्ममा 2,43,54,00,00,000 रूपियाँ कर्ज विस्तार भई हालसम्म कुल कर्ज विस्तार 57,41,24,00,00,000 रूपियाँ पुगेको छ। 2081 फागुनसम्ममा कर्ज विस्तार 6% बढ़ेको थियो। कर्ज विस्तार धीमा गतिमा बढ़दा निक्षेप संकलन भने तीव्र गतिमा बढ़िरहेको तथ्याङ्कले देखाउँछ। यो खबर आजको कारोबार दैनिकमा प्रकाशित छ। विद्युत खरिद सम्झौता अध्ययन गरिने शीर्षकको खबर नेपाल समाचार पत्रबाट लिँदैछौ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालयको कार्य सम्पादनलाई नतिजामुखी, पारदर्शी एवं जवाफदेही बनाउन दुई उच्च स्तरीय समिति गठन गर्नुभएको छ, जस अन्तर्गत विद्युत खरिद सम्झौता पीपीए तथा अनुमति पत्र सम्बन्धी रहेका छन्। मन्त्रालयका सहसचिव डाक्टर राजन भट्टराईको संयोजकत्वमा गठित छ सदस्यीय समितिले नेपाल विद्युत प्राधिकरणबाट भएका विद्युत खरिद सम्झौताको विद्यमान अवस्थाको विश्लेषण गर्नेछ। यस समितिले पीपीए प्रक्रियाका नीतिगत, प्राविधिक, आर्थिक तथा कानूनी अडचनको पहिचान गर्नेछ, साथै आगामी दिनमा पीपीए प्रक्रियालाई थप पारदर्शी, प्रतिस्पर्धात्मक र राष्ट्रिय हित अनुकूल बनाउन आवश्यक सुधारको सिफारिश गर्ने जिम्मेवारी समेत समितिलाई दिइएको छ। यो समाचार आजको नेपाल समाचार पत्रमा प्रकाशित छ। सहज यातायातका लागि 19 मोटरेबल पुल निर्माण शीर्षकको खबर गोर्खापत्रबाट लिँदैछौ। बनेपाका विभिन्न स्थानमा सहज रूपमा यातायात सञ्चालन गर्नका लागि चालू आर्थिक वर्षमा 19 मोटरेबल पुल निर्माण हुने भएका छन्। बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय मार्फत जिल्लामा 12 क्रमागत र 7 नयाँ पुल निर्माणका लागि ठेक्का आह्वान गरेको हो। कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर वीरेन्द्र कुमार वज्राचार्यले चालू आर्थिक वर्षमा 19 मोटरेबल पुल निर्माण हुने बताउनुभयो। यो समाचार आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। फिफा फुटबल विश्वकप फाइनल टिकटको मूल्य 16 लाख रूपियाँ बढ़ी शीर्षकको खबर राजधानी दैनिकको खेलकुद पृष्ठबाट लिँदैछौं। फिफा विश्वकप 2026 आगामी 11 जूनबाट शुरू हुँदैछ। यसपटक यो प्रतियोगिता संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्नेछन्। यद्यपि फिफाले 48 विश्वकप टोलीलाई अन्तिम रूप दिएसँगै फिफाले फाइनलका लागि अधिकतम टिकट मूल्य बढ़ाएर नेपाली रकममा हिसाब गर्दा 16 लाख भन्दा बढ़ी पुर्याएको छ। गत डिसेम्बरमा प्रतियोगिताको ड्र पछि फिफाले टिकट बेच्न शुरू गर्दा श्रेणी एकको टिकटको मूल्य नेपाली रूपियाँ 7,78,000 बढ़ी थियो। यो मूल्य हालै अहमदाबादमा भएको T20 विश्वकप फाइनलको टिकटको मूल्यको लगभग 13 गुणा बढ़ी हो। आगामी 19 जुलाईमा न्यूजर्सीको पूर्वी रदरफोर्ड स्थित मेटलाइफ स्टेडियममा हुने फाइनल खेलको फिफा क्याटेगोरी 2 टिकटको मूल्य अघिल्लो मूल्य 5,575 अमेरिकी डलरबाट बढ़ाएर 7,380 अमेरिकी डलर पुर्याइएको छ। यो समाचार राजधानी दैनिकबाट लिएका हौं। अखबार कार्यक्रम आजलाई यति नै। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक शंकर भण्डारीलाई धन्यवाद दिँदै दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।